शुभयात्रा प्रस्तुत गर्दछ पैसाका कुरा, परिवार राम्रोसँग चल्न चाहिने स्रोत, त्यसको सही व्यवस्थापन, खर्च र बचतका कुरा, समग्र रूपमा पैसाका कुरा।
नमस्कार, म मधु आचार्य, पैसाका कुरा पडकास्टको प्रस्तोता तथा उत्पादक। अघिल्लो अङ्कमा मैले एउटा पूर्व प्राथमिक विद्यालयकी प्रधानाध्यापिका सबनम थापा सुब्बासँग बच्चाहरूलाई सानैदेखि पैसाका बारेमा किन सिकाउनु जरुरी छ भन्ने विषयमा गरिएको कुराकानी सुनाएका थिएँ। पैसाको कुराको यो श्रृङ्खलामा काठमाडौँको छेउछाउमा जन्मे हुर्केर काठमाडौँमा आई शून्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसँगको कुराकानी लिएर आएको छु। पैसा भन्ने बित्तिकै इलमी व्यक्तिकै कुरा आउन पनि सक्छ, गरिबको पनि। आजको कार्यक्रममा मैले दुई युवा व्यवसायीको कथा लिएर आएको छु। दुवैजना काठमाडौँ आसपासका जिल्लाबाट विद्यार्थीका रूपमा काठमाडौँ छिरेका हुन्। विद्यार्थी काल जेन्तन चलाएपछि अवसरको खोजीमा भौतारिँदै हिँडेर पछि मेहनतको बलमा सम्पन्न भएका अञ्जन थापा र हेमराज लम्सालसँग राजन पराजुलीले कुराकानी गर्नुभएको छ। सुरुमा अञ्जन थापासँगको कुराकानी। उहाँ ट्राभल, ट्रेकिङ र होटल व्यवसाय हुनुहुन्छ। धादिङ जिल्लाबाट एसएलसी पछि क्याम्पस पढ्ने भनेर काठमाडौँ आएपछि सङ्घर्ष गर्दै पत्रकार बन्ने भनेर त्यसै अनुसार पढ्नुभएको थियो, तर काम गर्ने बेलामा ट्रेकिङ गाइड र भरिया बन्नुभयो। कहिले कहिले त भरिया पनि त्यति धेरै व्यवसायको मालिक कसरी हुनसक्ला भन्ने लाग्न सक्छ, तर सत्य के हो भने धेरै इलमीको यात्रा यसै गरी सुरु हुन्छ। राजन पराजुलीले अञ्जन थापालाई, तपाईँ त पत्रकारिता पढेको मान्छे, पर्यटन क्षेत्रमा लाग्दा सुरुमा कस्तो महसुस भयो भनेर सोध्नुभएको थियो।
अब यस्तो छ, अब हामी गाउँठाउँमा जन्मे मान्छे, हामीलाई अब हिँड्न उकालो ओह्राली गर्न त खासै समस्या भएन। त्यसले गर्दाखेरि अब पर्यटकको त अब 10-12 किलो, 15 किलो, 20 किलोको झोला बोक्नु पनि हामीलाई समस्या भएन, किनकि गाउँमा बोकेरै हिँडिरहेको मान्छे। र साथसाथै रमाइलो चाहिँ के भयो भने, अब त्यो ट्रेकिङ एरियाहरूमा जाँदाखेरि त्यहाँ चाहिँ त्यो गेस्टहरू लिएर जाँदाखेरि, विदेशीहरू लिएर जाँदाखेरि त्यहाँ चाहिँ सम्मान गर्दो रहेछ, फुल आयो फलानाले गेस्ट ल्याइदियो होइन, ल फ्रीमा बस खाऊ होइन भन्ने जस्तो। अनि फेरि दिनदिनै अब नयाँ नयाँ ठाउँहरू हेर्न पाइयो, मान्छेहरूसँग सङ्गत भयो, विदेशमा गफ गर्दै गएपछि धेरै कुराहरू सिक्न पाइयो। अनि साथसाथै अलिअलि अब ट्रेकिङ सकेर गइसकेपछि अलिअलि गेस्टहरूले टिप्स बक्सिस पनि दिने होइन, अनि कमाइ पनि अलिअलि हुने भएपछि अलिकति मजा लाग्यो, अलिअलि हातमा पैसा पर्न थाल्यो होइन, अनि त्यो भएपछि चाहिँ ल अलिकति अब यो रमाइलो पेसा रहेछ भन्ने लागेर अनि त्यसलाई कन्टिन्यू गरियो।
त्यतिखेर पनि पर्यटकहरू त्यति धेरै त थिएन होइन भन्नु?
त्यतिखेर यस्तो थियो, भिजिट नेपाल 1998 सन्दर्भ थियो, तपाईँलाईहरूलाई थाहै छ। त्यतिखेर 5 लाख टुरिस्ट ल्याउने हाम्रो टार्गेट थियो, 473,413 पर्यटक त्यतिखेर आए होइन। 2000 आसपास हुँदै गर्दाखेरि त्यो 5 लाखको ओभर क्रस भन्दा अलिक बढी भएको थियो, तर त्यतिखेरको चाहिँ टुरिज्म भने यति धेरै मान्छे इन्भल्भ थिएनन्, होटलहरू पनि त्यति धेरै थिएन होइन, त्यतिखेरलाई त सफिसियन्टै थियो त्यो।
तपाईँले भन्न मिल्छ भने तपाईँले पहिलोचोटि चाहिँ ल साथीहरूसँग ल तँ पनि ट्रेकिङ हिँड्छ जस्तो भनेर ल भनेर जाँदाखेरिमा त्यतिखेरको आम्दानी कमाइ कति हुन्थ्यो?
होइन, मिल्छ, म तपाईँलाई मजाले बताइदिन्छु। त्यतिखेर हाम्रो तलब चाहिँ 150 रुपियाँ हुन्थ्यो, 150 रुपियाँमा 50 रुपियाँ जति चाहिँ खाना खर्च हुन्थ्यो, 100 रुपियाँ बच्थ्यो। 10 दिनको ट्रेकिङ जाँदाखेरि हामीले 1000 रुपियाँ कमाउँथ्यौँ। र त्यतिखेर मलाई राम्रोसँग सम्झना छ, त्यतिखेर मलाई टुर पर्यटकले पहिलोचोटि जाँदाखेरि $30 टिप्स दिएको थियो। त्यो $30 भन्दा त्यतिखेर डलरको रेट त्यही 55-60 रुपियाँ थियो, 1700-1800 भने 2800 रुपियाँ जति चाहिँ हुन्थ्यो भएको थियो। त्यतिखेर कोठा भाडा मात्रै 400-500 रुपियाँ तिर्नु पर्थ्यो होइन, महिनामा 1500 रुपियाँ जति भयो भने इनफ महिनाभरि खर्च पुग्ने बेला थियो। हामी गाउँबाट पढेर त्यतिखेर आउँदाखेरि 10 दिन काम गरेर 2 महिना खानु पुग्नु भने राम्रै हो नि, त्यस्तै त्यो अर्थमा लाग्दाखेरि राम्रो थियो।
त्यो त सिजनल व्यवसाय पनि हो नि होइन, वर्षमा 2 चोटि चल्ने, त्यसले पुग्थ्यो त के गर्नुभयो?
अब यस्तो हुन्छ, तपाईँ यो व्यवसाय के भने अथवा सम्भावना हुन्छ होइन, तर जस्तो तपाईँले त्यहाँसँगै जाने गेस्टहरूलाई खुसी बनाएर पठाउनु भयो भने उसको फ्यामिलीलाई पठाइदिने, साथीलाई रिकमेन्ड गरिदिने होइन, अनि त्यो आइसकेपछि चाहिँ पछि अब जस्तो 2000 पुगिसकेपछि त मैले आफ्नै कम्पनी खोलेँ होइन, कम्पनी खोलिसकेपछि अब त्यो पर्यटकले त्यो त हामी सहयोगी गाइडको रूपमा जाँदाखेरि पाउने पैसा, र अब टुरिस्टले आएर डाइरेक्ट तिर्दाखेरि फेरि हाम्रो बद्नी चाहिँ रेसियो नै त्यो आकाश पातालको फरक हुन्छ होइन, त्यसले गर्दाखेरि अब त्यसले सिजन अफ सिजन त कभर भइहाल्थ्यो, त्यसमा खासै ठुलो समस्या हुन्थेन।
भनेपछि तपाईँले 2 वर्ष काम गरिसके पछाडि अनि आफ्नै कम्पनी खोल्नुभयो?
त्यस्तो होइन, मैले तपाईँलाई भने 96 मैले त्यो काम सुरु गरेँ, 98 मैले पोर्ट्रेट गरेँ, 98 2000 मैले गाइड गरेँ, 4 काम गरिसकेपछि चाहिँ मैले कम्पनी स्टार्ट गरेँ।
त्यो कम्पनीको काम पनि ट्रेकिङ व्यवसाय नै?
त्यो त ट्रेकिङ कम्पनी हो, यसको मुख्य उद्देश्य भनेर चाहिँ ट्रेकिङ हामीले पर्यटकहरू ल्याएर नेपालका हरेक क्षेत्रहरूमा पठाउने, एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण, लाङटाङ, त्यसपछि मसँग 15-16 गाइडले काम गर्थ्यो त्यतिखेरै, अनि बिस्तारै बढ्दै गएर पछि त 40-50 गाइडले काम गर्ने पनि भयो होइन, अनि त्यो अहिले पनि चलाइरहेको छ। त्यो त
भन्छ तपाईँको जीवनको पहिलो आफ्नै पैसा लगानी गरेर सुरु गरेको काम भनेको त्यही कम्पनी हो?
त्यही कम्पनी हो त्यो, त्यतिखेर किनकि त्यतिखेर कम्पनी खोल्न त्यति धेरै खर्च हुन्थेन।
मलाई अब यसो हेर्दा नि जस्तो लगानी कहाँ हाल्ने भन्ने कुरामा चाहिँ यो निकै मान्छेलाई जरुरत आउँछ नि, जस्तो तपाईँले त्यतिखेरको तपाईँले आज चाहिँ 2000 आजभन्दा 18-20 अगाडि तपाईँले चाहिँ 4 रुपियाँ चाहिँ आफ्नो कम्पनीको लागि हाल्नुभयो, सम्भवतः त्यतिखेर 4 चाहिँ कति जग्गा आउँथ्यो होला काठमाडौँमा, अथवा के गरौँ कसो गरौँ गरौँ कि नगरौँ भन्ने त्यो खालको अवस्थाबाट, त्यस्तो खालको दिमागको त्योबाट तपाईँ गुज्रिनु पऱ्यो।
अनि यस्तो चाहिँ अब हामी सुरुमै त्यस्तो घर बनाउने जग्गा किन्ने भन्ने हाम्रो चाहिँ उद्देश्य थिएन, किनकि त्यतिखेर हामी हाम्रो उद्देश्य भनेको मात्र काम गर्ने, करियर इस्टाब्लिस गर्ने, करियरमा अलिकति अगाडि बढाउने भन्ने थियो। तर त्यो नभइकन हाम्रो चाहिँ उद्देश्य के थियो भने अब व्यवसायलाई एक्सपान्ड गर्ने, अब जानेको चिज यही छ होइन, यसलाई चाहिँ अलिकति यसलाई अलिकति के भन्छ त्यसलाई मेटलाइज गर्दै लैजाने भन्ने थियो, र त्यसले गर्दाखेरि हामीले चाहिँ दायाँ बायाँ नसोचिकन यसबाटै अब क्यारियर अगाडि बढ्छ भन्ने हिसाबले चाहिँ ढुक्क भएर त्यो लगानी गरियो। त्यस खासै त्यस चिन्ता थियो,
घर परेको पनि साथी थियो
थियो पहिले सुरु सुरुमा त थिएन, बुवा आर्मीको अफिसर भएको नाताले मलाई आर्मीमै जाने प्रेसर थियो, अनि मैले पछि आर्मीमा जाने इच्छा राखिनँ, अनि पछि मैले अब गर्दै गएर राम्रो भएपछि त उहाँहरूले सधैँ फेरि हाँचेमा गएर सहयोग गर्न थाल्नुभयो।
अहिले तपाईँ यसो आफ्नो जीवन फर्केर हेर्दा र अहिले मान्छेहरू भेट्दाखेरिमा, म धेरै मान्छेहरू भेट्छु जसलाई चाहिँ लगानी गर्न भनेको चाहिँ अलिक डराउने, एउटा जस्तो सानै रुपियाँ किन्नुहोस् केही लाख रुपियाँकै कुरा किन्नुहोस् अलिकति डर लाग्छ नि। तपाईँले त्यस्तो मान्छे भेट्नुहुन्छ, के देख्नुहुन्छ हाम्रोमा के समस्या छ त्यो लगानीतिर? हाम्रो त्यति ठुलो चाह देखिँदैन नि कि, तपाईँलाई के लाग्छ?
धेरै मान्छेहरू यहाँ कस्तो छ भने लगानी गरिसकेपछि 100% रिटर्न हुन्छ भनेर मात्रै त्यसको एस्योरेन्स खोज्छन् होइन, अब लगानी भनेर त्यस्तो हुन्न, लगानी भनेर त गर्दैछु हुन्छ भन्ने कुरामा तपाईँ पहिला त आफै एस्योर हुनु पऱ्यो होइन। अब हामीहरू के छ भन्ने हो चाहिँ, म अब जान्ने काम केही छ, केही काम जानियो, अब यसबाट हुन्छ भन्ने ढुक्क भइयो होइन, पहिला त आफू कन्भिन्स हुनु पऱ्यो, आफू कन्भिन्स भएपछि त मान्छेले फेरि दायाँ बायाँ हेर्दैन लगानी गर्छ। तर हाम्रो यहाँ आम मान्छेमा के समस्या छ भने अर्काले ल्याइदिएको प्रोजेक्ट हुन्छ अनि अर्काले गरेको देख्छ। अब अहिले टुरिज्मको सन्दर्भमा तपाईँ हेर्नुभयो भने अन्धाधुन्ध होटलहरू खोलेको छन् जसलाई टुरिज्मको बारेमा जिरो नलेज छ, कतिपय त त्यत्तिकै घर बनाएको छ, आफ्नो घर बसेको छ, अर्को घरले ओटोपट्टि होटल चलाए देखेर त्यत्तिकै पनि होटल खोलिदिएको छन् होइन, किनकि उनीहरूलाई हस्पिटालिटीको त्यति नलेज पनि छैन। हो त्यस्तो तरिकाले अन्धाधुन्ध लगानी गर्दा चाहिँ मान्छे डुब्ने सम्भावना हुन्छ र अरू डुबिया देखेर मान्छे फेरि हच्किन्छ होइन। तर तपाईँको जब तपाईँ कन्फिडेन्स भएर आफूले जानेको काममा लगानी गर्नुहुन्छ त्यसले तपाईँलाई रिटर्न नै दिन्छ, त्यसको लागि चाहिँ तपाईँले खासै डराइराख्नु पर्दैन। धेरै जसो देखासिकी नै बढी भयो, अनि अब साथीहरूले लाइ मेलाइमा अब मसँग अलिकति पैसा छ, तँसँग अलिकति पैसा छ, मिलेर गरौँ त, तपाईँ हामी मिलेर एउटा ग्रुप बनाएर गरौँ न त भन्ने पनि ट्रेन्ड छ होइन। त्यस्तो ट्रेन्ड चाहिँ धेरै चलिरहेको देख्दिनँ, किनकि कर्पोरेट कल्चरहरू त्यति धेरै डेभलप भइसकेको छैन होइन। कर्पोरेट कल्चर भनेको अब एउटा अन्डरस्ट्यान्डिङ बनाउने, एउटा सिस्टममा राख्ने, व्यापार व्यवसाय भनेको हो, इन्भेस्ट गरिसकेपछि 2-4 चाहिँ इन्भेस्ट नआए पनि अडिन्छु भन्ने होइन, त्यस्तो एउटा चाहिँ कर्पोरेट कल्चर अहिले डेभलप भइसकेको छैन। त्यो त्यसले नै हुनसक्छ, तर सामान्यतया आफूले जानेको कामलाई एक्सपान्ड गर्ने हो भने चाहिँ त्यस्तो धेरै तनाव लिइराख्नुपर्ने होइन, डराउनै पर्ने चाहिँ देख्दिनँ लगानी गर्नलाई।
मैले सङ्क्रममा एकचोटि सोध्नु खोजेको जस्तो मान्छेले के कुरा यसो आफूले हेरेको पैसा जुन जोगाएको पैसा हुन्छ नि यसो हेर्दाखेरि यो पैसा ब्याङ्क त ठुलो देखिन्छ होइन, बजार राखेको पैसा अनि झ्याप्प लगानी गर्दाखेरिमा लगानी गर्दा तपाईँले सबै कुरा किन्नु पऱ्यो, सबै कुरा बन्दै गर्छ, तर त्यो यसो हेर्दाखेरि त खर्चै भन्ने लाग्छ। त्यस्तो कुराहरूबाट के कुराहरूले चाहिँ मान्छेलाई ए यो चाहिँ ठिक यो चाहिँ बेठिक लगाएकै ठिक अथवा लगानी गरेकै छिट भन्ने कुराको त्यो छुट्याउने बाटो चाहिँ कहाँनिर हो तपाईँको जीवनमा चाहिँ त्यस्तो परिवेशहरू जोडेर हेर्दा?
अब यस्तो हेर्नुहोस्, मैले अघि भने लगानी गर पहिला त आफू कन्फिडेन्स हुनु पऱ्यो, के चिजले तपाईँलाई रिटर्न दिन्छ भन्ने कुरामा तपाईँ कन्फिडेन्स भइसकेपछि चाहिँ तपाईँलाई खासै लगानी गर्नलाई जस्तो डर लाग्ने अथवा सेभिङ गरौँ भन्ने, सेभिङ गरेर के हुन्छ, आज सेभिङ गर्यो 1 पछि त्यसको भ्यालु उस्तै उस्तै बस्छ तर लगानी गरेपछि त्यसको रिटर्न धेरै हुन्छ, अनलेस त्यो राम्रो नचलेको खण्डमा सिद्धियो, तर चलेको खण्डमा चाहिँ त्यसले तपाईँलाई एउटा स्टेप पनि हाल्छ, जस्तो तपाईँ व्यवसायमा इस्टाब्लिस हुनुहुन्छ तपाईँ रिकग्नाइजेसन हुनुहुन्छ, तपाईँको ब्रान्ड बिक्छ होइन। त्यसले गर्दा मेरै सन्दर्भमा भन्ने हो भने चाहिँ मैले अब एउटा पछि अर्को अर्को पछि अर्को व्यवसाय गर्दै गएँ, जति पनि व्यवसायहरू आफ्नो गच्चे अनुसार गर्दै गएँ, त्यो पनि जस्तो सुरुमा मैले 4 लाख लगानी गरेँ भने पछि 20 लाख गरेँ होला, पछि 50 लाख गरेँ होला होइन। त्यसरी जसरी मसँग चाहिँ मलाई ब्याङ्कबाट भार नपर्ने तरिकाले चाहिँ मैले काम गर्दै गर्दै गएँ, र काम गर्दै गर्दै गइसकेपछि चाहिँ त्यसले रिटर्न पनि दिँदै गयो, र त्यसले गर्दाखेरि चाहिँ मैले त्यसरी क्यालकुलेसन गर्दै गएको हुनाले मलाई खासै त्यस्तो अप्ठ्यारो चाहिँ परेन।
भन्छ कति रुपियाँ अथवा कति पर्सेन्टसम्म लगानी चाहिँ आफ्नै पैसामा भएको राम्रो, अथवा कति पर्सेन्टसम्मको लगानी ब्याङ्कसम्म पनि जानु राम्रो, कतिसम्म लिनु कतिसम्म धान्ने भन्ने कुराको निर्णय तपाईँ के को आधारमा गर्नुहुन्छ?
होइन, हामी त अब मार्केट एनालाइसिसले गर्ने हो होइन, अब कस्तो व्यवसाय गरिँदैछ, के व्यवसायबाट कति रिटर्न हुन्छ। मानिलिउँ हामीले एउटा ठुलो कन्ट्री साइडमा एउटा चाहिँ 3-4 स्टार होटलको रिसोर्ट बनायौँ, मानिलिउँ 50-60 कोठाको भने त्यसले रेभेन्यू कति दिन्छ त भन्ने हिसाबमा सामान्य एजम्सन त निकालिन्छ होइन। अब हाम्रो 50-60% अकुपेन्सी हुँदाखेरि कति कस्टिङ आउँछ, कति हाम्रो निस्किन्छ, कति खर्च हुन्छ भन्ने पनि इभ्यालुएसन हुन्छ होइन। त्यसले गर्दाखेरि हामीले सामान्यतः अब अहिले त हामीले 50-50 आफूले लगानी गर्ने 50 ब्याङ्कबाट लिने त्यसरी पनि गरिन्छ होइन। सकेसम्म ब्याङ्कहरूबाट कमै लिएर गर्दाखेरि चाहिँ आफूले भार कम पर्ने त भइहाल्यो, तर हुने छ राम्रो चिज छ अब गर्न यो यसबाट अब डेफिनेटली रिटर्न हुन्छ भनेपछि चाहिँ हामी 60-70% पनि ब्याङ्कबाट लिएर नि चल्छौँ।
अब आफ्नो सबै पैसा लगानी परेको छ, ब्याङ्कलाई रेगुलर ब्याज पनि तिर्नै परेको छ होइन, त्यो बेलामा एउटा बिजनेसम्यानले आफ्नो जीवनमा चाहिँ सबभन्दा अप्ठ्यारो स्थितिहरू के आउँछ भन्नु त?
अप्ठ्यारो स्थिति भनेको अब 2-4 कुराहरू तपाईँलाई अब राम्रोसँग थाहा छँदैछ। अब पहिला त हाम्रो देशमा बन्द हडतालको एउटा संस्कृति थियो, त्यो संस्कृतिले गर्दा पनि हामीले धेरै दुःख पायौँ, किनकि पर्यटकहरू नआउने होइन, अन्तर्राष्ट्रिय चरणमा प्रचार प्रसार नहुँदाखेरि पनि पर्यटक कम हुने, अनि सिजन अफ सिजन बिजनेस तपाईँले अघि भन्नु भइहाल्यो, सिजनमा धान्ने पनि अफ सिजनमा नधान्ने, अनि लेबर क्राइसिसका कुराहरू भए होइन, अनि अब ब्याङ्कको चर्को ब्याज दर, अनि फेरि धेरै ठाउँहरूमा यो कोल्याटरहरू राख्नुपर्ने, आफ्नो जन घर जग्गा सम्पत्ति छ भने ब्याङ्कबाट पाइने नत्र नपाइने होइन, यस्ता चिजहरूले गर्दाखेरि चाहिँ अब तपाईँको चाहिँ एउटा कन्टिन्युटी हुन सक्दैन। जस्तो व्यवसायमा हाम्रो अल सिजन नेपाल चल्ने हो भने हामीलाई जस्तो लोन तिर्न सजिलो हुन्छ भने अब छ महिना सिजन 6 महिना अफ सिजन भइदिँदाखेरि फेरि त्यहाँनिर गाह्रो पर्छ होइन। त्यसले गर्दा यस्ता चुनौतीहरू चाहिँ छन्।
तपाईँले भोग्नुभएको सबभन्दा अप्ठ्यारो कुनै एउटा एक्जाम्पल सुन्नुहुन्छ?
होइन, अप्ठ्यारो त धेरै छन्, हेर्नुहोस् अब द्वन्द्वकालमा चाहिँ अब पर्यटकहरू पठायो भने पर्यटकै चाहिँ क्यामेरा गरेर खोजेर फालिदिने होइन, अब तपाईँको चन्दाहरू मागिदिने, अनि गेस्टहरू डराएर फर्किने होइन, त्यस्तोहरू पनि भइहाल्यो। अब अस्ति भर्खर बन्द हडताल, अस्ति तपाईँको चाहिँ इन्डियाले नाकाबन्दी लगाए बेला अब ग्यास नपाएर टुरिस्टलाई खाना पकाएर बेच्न पनि सकिएन, अब रेस्टुरेन्टमा अर्डर गर्छु भन्दा पनि ग्यास नभएर होइन, तपाईँ त्यो हामी त सबैले अति भर भोग्यौँ। त्यसले गर्दाखेरि त्यस्ता परिस्थितिहरू छन्। अब बन्द हडतालले अब 19 दिनसम्म आन्दोलन हुँदाखेरि देशमा अब तपाईँ घरभित्र बसेर चाहिँ केही पनि गर्न नसक्ने, जहाँ चाहिँ आन्दोलन छ बाहिर निस्किन नसक्ने अवस्था भयो, त्यसले गर्दा त्यतिखेर त टुरिस्ट त अब सुन्ने पुरायो भयो, त्यस्तो अवस्था नै हामीले त अब इस्टाब्लिस स्यालेरीदेखि लिएर तपाईँको ब्याङ्कको ब्याज त तिर्नै पर्छ, छोड्दैन होइन। त्यस्तो चुनौतीहरू छन्, धेरै पोखिया छ त्यस्तो त। होइन, त्यस्तो बेला कहिलेकाहीँ दिगदारी लाग्छ, तर दिगदारी लागे पनि फेरि समग्र फेरि हामी त व्यवसाय गर्ने मान्छे, फेरि हामी कहाँ काम गर्ने 150-200 मान्छेको त हामी अभिभावकै हौँ होइन, उनीहरूको परिवारहरू पनि त्यही स्यालेरीबाट चल्छ। अब बन्द हडताल हुँदा पनि उनीहरूले खानुपर्छ, उनीहरूले कोठाबाट तिर्नुपर्छ होइन। अब त्यसले गर्दाखेरि हामीले त्यसलाई कतिपय चिज चाहिँ हाम्रो त्यस्तो फन्डहरू पनि राख्छौँ हामीले क्यालकुलेसन गरेर होइन, त्यसले गर्दाखेरि चल्न चाहिँ अलिकति गाह्रो भए पनि असारै नै त्यो ठ्याप्पै बन्द चाहिँ भएको छैन अहिलेसम्म।
कति त भयो नि
भयो, त्यो क्यालकुलेसन नहुँदाखेरि हुन्छ, जस्तो अब सधैँ आइरहेको छ भनेर, अनि त्यो त्यसलाई चाहिँ अब हामीले क्राइसिस फन्डहरू नबनाएर नछुट्याउने हो भने होइन, कहिले काहीँ अब ब्याकअपमा नबसिदिने हो भने त त्यसले त डेफिनेटली त्यस्तो बेला अब त ध्वंस नै हुन्छ नि, सिद्धिन्छ।
मान्छेले जीवनमा तपाईँले बचत पनि एकदमै धेरै महत्त्व छ भन्नुभयो होइन, लगानी सुरक्षित राख्न पनि मान्छेले बचत गर्नै पर्छ, बचत नहुने भने लगानी पनि असुरक्षित हुन सक्छ तपाईँले भन्नुभयो, तर बचतलाई प्राथमिकता दिने कि लगानीलाई प्राथमिकता दिने त भन्ने कुराको हिसाबले ठ्याक्कै तपाईँले भन्नु पऱ्यो नि तपाईँको जवाब के?
मेरो विचारमा भन्दाखेरि चाहिँ बचत नगरिकन लगानी गर्नु भनेर चाहिँ त्यो एकदमै चाहिँ असुरक्षित हो, यसले ब्याकफायर हुन्छ होइन। जब तपाईँसँग पुँजी नै छैन त तपाईँ के लगानी गर्ने? त्यसले गर्दाखेरि तपाईँ कमाउँदै जानुहोस्, लगानी गर्दै जानुहोस् होइन, अलिअलि सेभिङ पनि गर्दै जानुहोस्, आफ्नो ब्याकअपको लागि पनि बस्नुहोस्। भोलि अथवा क्राइसिस आउँदाखेरि, दुई चार महिना पाँच महिना क्राइसिस आउँदाखेरि तपाईँ विस्थापितै हुनुपर्ने अवस्था नहुने गरी एनालाइसिस गरेर लगानी गर्नुहोस् होइन, र बचत पनि गर्दै जानुहोस् होइन, बचतसँग चाहिँ लगानी गर्दै जानुहोस् भन्ने चाहिँ मेरो विचार छ।
डुबे पनि नरित्योस् भन्ने कुरा,
डुबे पनि नरित्योस् भन्दा नडुब्ने गरी लगानी गर्नुहोस् होइन, आफ्नो सबै भएको एकैचोटि लगानी गरेर सिद्धिने खाल्टोमा नजानुहोस्। आफूसँग एक करोड छ भने तपाईँ 60 लाख लगानी गर्नुहोस्, 40 लाख चाहिँ आफ्नो ब्याकअपमा राख्नुहोस् होइन, त्यसले गर्दाखेरि तपाईँलाई दुई चार महिना क्राइसिस आउँदा पनि धान्न सक्छ। अब अन्धधुन्ध हौसेर सबै गर्दाखेरि चाहिँ भोलि ब्याकअप नहुँदाखेरि भोलि जिरो हुनसक्छ, सडकमा पुग्न सक्छ होइन, त्यसले गर्दा यी सबै कुराहरू विचार गरेर, परिवेश विचार गरेर, आफ्नो चाहिँ खर्चहरूको विचार गरेर होइन, सबैलाई चाहिँ विचार गरेर लगानी गर्नुहोस् भन्न चाहन्छु।
अब तपाईँको 20 वर्षको व्यावसायिक जीवनमा तपाईँ यसो फर्केर हेर्दाखेरि, मैले लिएको एउटा सबैभन्दा महत्त्वपूर्ण निर्णय चाहिँ मेरो व्यावसायिक जीवनमा सही लिन्छु भन्ने लागेको निर्णय
भन्नु होइन, निर्णय त मेरो, मैले तपाईँलाई भने म पत्रकारिता ब्याकग्राउन्डको मान्छे, जतिखेर म पत्रकारिता छोडेर कुहिरेको झोला बोक्न थालेँ त्यो नै मेरो लागि सबैभन्दा ठुलो निर्णय हो होइन, किनकि त्यो नगरेको भए म त्यहाँबाट गाइड पनि हुन्थेन, कम्पनी पनि खोलिन्थेन, पछि होटलहरू पनि खोलिन्थेन होइन, त्यसले गर्दा मैले जुन पेसा आफूलाई चाहिँ गर्छु भनेर पढ्दै गर्दा पनि मैले चाहिँ त्यसलाई चाहिँ अलिकति बिट मारेर म जतिखेर यो टुरिज्ममा लागेँ त्यो नै मेरो लागि चाहिँ एउटा टर्निङ पोइन्ट हो भन्ने लाग्छ।
कुनै निर्णय छ जुन निर्णय ओहो यो नगरे भए म योभन्दा पनि अझै जान्थेँ, अझै माथि हुन्थेँ, अथवा मैले सोचेको अलिकति फरक हुन्थ्यो भन्ने लागेको कुनै एउटा ठुलो निर्णय?
साथीहरू त्यो द्वन्द्वकालमा धेरै साथीहरू विदेश जानुभयो, विदेशमा लगानी गर्ने कुरा पनि गर्नुभयो होइन, धेरै साथीहरू गएर अहिले 20 वर्ष अगाडि र अहिले फर्केर आउँदाखेरि उहाँहरूले ओहो तपाईँले राम्रो गर्नुभएछ, हामी त विदेश गएर पनि फेरि अब केही गरियो त्यहाँ, तै पनि नेपालै फर्किने मन छ, यहाँ आएपछि केही पनि जान्ने होइन, जिरो नलेज भनेर भन्नुहुन्छ होइन। अब त्यो हेर्दाखेरि बरु यहीँ काम गरेर विदेशतिर गर्ने लगानी, विदेशमा रेस्टुरेन्ट खोलौँ, होटल खोलौँ भन्ने अफर पनि आयो, यहीँ कन्टिन्युटी गर्दाखेरि चाहिँ के भयो भने अहिले उहाँहरूले पनि अहिले चाहिँ नेपालै गरिरहेको भए हुँदो रहेछ भन्ने उहाँहरूले बनाएँ होइन, त्यो चाहिँ मेरो लागि खुसीको कुरो चाहिँ के भने होइन, कन्टिन्युटी नै सबै चिज रहेछ, दुःख गर्न पऱ्यो, आज दुःख भए पनि भोलि चाहिँ यसले सुख हुँदो रहेछ होइन, जीवन कन्टिन्युटी दिनुपर्ने रहेछ, कुनै जो काम जानेछ त्यसलाई निरन्तर गरिरहेपछि चाहिँ त्यो गन्तव्यमा पुग्दो रहेछ भन्ने चाहिँ लाग्छ।
आफ्नो रुचिको कामलाई मेहनत र निरन्तरता दियो भने गन्तव्यमा पुगिन्छ भन्ने मुख्य सन्देश अञ्जन थापाले दिनुभयो। राजन पराजुलीले आज अर्को पनि पैसाको कुरो लिएर आउनुभएको छ, हेमराज लम्सालको कथा म एकैछिनमा लिएर आउँछु। 29 वर्षका हेमराज लम्साल पनि एसएलसीपछि लगत्तै काभ्रेबाट काठमाडौँ आउनुभएको हो। आएर उहाँले हार्डवेयर पसलमा कामदार बन्नुभयो। काम गर्दा गर्दै उहाँले घर निर्माण सम्बन्धी सरसामान बेच्ने हार्डवेयर बिजनेसका विविध पक्ष सिक्नुभयो अनि पार्टनरसिपमा यस्तै पसल खोल्नुभयो। अहिले उहाँले पसल खोलेको 7 वर्ष भइसकेको छ। उहाँले गरेको सङ्घर्ष र सफलताका बारेमा राजन पराजुलीले कुराकानी गर्नुभएको छ। कुराकानी सुरु गरौँ बाल्यकालको अप्ठ्यारोबाट।
पैसाको आवश्यकता निकै नै थियो घरमा, अब पैसा नकमाइकन पढाइ अगाडि बढ्न नि सक्ने स्थिति थिएन। अर्को कुरा घरमा पनि पैसाको खाँचो थियो, किनभने अब हामी धेरैजनाको परिवार हो, मेरो चाहिँ अब 3 जना दाजुभाइ र 4 जना दिदीबहिनीको परिवार, त्यहाँनिर अब बुवाले सबै चिज गर्नलाई सम्भव थिएन र हामीले अलिअलि काम गरेर भए नि घरलाई सपोर्ट गरौँ भन्ने हिसाबले र आफूलाई पनि आफ्नो सेल्फ कन्फिडेन्स पनि बढ्ने, अब आफू पनि आत्मनिर्भर हो भन्ने हिसाबले काममा लाग्यो। मेरो दिदी त एकजना दिदी मात्र पढ्न पाउनुभयो, अरू दिदीहरू त गाउँमै बिहा भयो, उहाँहरूले पढ्न पनि पाउनु भएन। मेरो दाइले पनि अगाडि बढ्न पाउनु भएन, उहाँ पनि जागिरमा सानै, अब दाइले मेरो एजको डिफरेन्स पनि हो, उहाँले पनि खासै पढाइलाई निरन्तरता अब त्यही आर्थिक हिसाबले नै हो दिन पाउनु भएन। अब काठमाडौँ आइयो, यहाँ अब त्यही हो, पैसाकै लागि सङ्घर्ष गर्नुपर्ने ठाउँ, महँगाइ पनि त्यतिकै धेरै, त्यसले गर्दाखेरि परिवारमा चाहिँ अलि पढाइमा निरन्तरता चाहिँ मैले नै दिन सकेँ, अरूले चाहिँ खासै पढाइमा अगाडि बढ्नु भएन
कोही पनि। अनि तपाईँले चाहिँ त्यतिखेर गाह्रो थियो भन्नुभयो, तपाईँलाई चाहिँ घर परिवारमा चाहिँ परिवारको पैसाको लागि समस्या थियो भन्नुभयो, समस्या थियो भने के थियो, अवस्था के थियो?
तपाईँको नर्मल्ली दाल भात खानालाई त्यस्तो गाह्रो चाहिँ होइन, तर अरू आवश्यकताका चिजहरू जस्तै पढाइ लेखाइको लागि, लत्ता कपडाको लागि, धेरै कुराहरूको लागि गाह्रो थियो। नर्मल गाह्रो भनेर एकदमै त्यस्तो गाह्रो पनि होइन, तर अब अरू खर्चहरू परिवार ठुलो भएको हुनाले अब त्यो खर्च सबैलाई डिभाइड गर्नुपर्ने, भएकै पैसाबाट सबैलाई म्यानेज गर्नुपर्ने, त्यो कुराहरूमा चाहिँ गाह्रो थियो।
अनि पहिलो जागिर के खोज्छ?
पहिलो जागिर पनि अब मेरो दाई पनि हार्डवेयर लाइनमै हुनुहुन्थ्यो, उहाँले पहिला मलाई एउटा प्लाईको पसलमा काम लगाउनु भयो। प्लाईको पसलमा गोदाममा चाहिँ प्लाईहरू मिलाउने, अनि गाडी आयो भने प्लाईहरू लोड गर्नुपर्थ्यो, गाडीमा लोड गर्नुपर्थ्यो, अनि सामान आएको बेलामा काउन्ट गर्नुपर्थ्यो। स्टोरमै भनौँ न, स्टोर किपरको हिसाबले लोड पनि गर्नुपर्ने, सामानहरू पनि स्टकहरू लिनुपर्ने, त्यस्तो किसिमको काम थियो मेरो। त्यसमा मैले अढाई तिन वर्ष त्यहाँ गरेँ। त्यसपछि फेरि तपाईँको यो टाइलहरूको हार्डवेयर सेक्टरमा त्यसपछि सेकेन्ड जागिर चाहिँ मैले लगभग 10 वर्ष त्यसमा गरेँ। मेरो पहिलो जागिरको तलब 2500 रुपियाँ थियो। त्यसमा खाजा खाने सुविधा थिएन, 2500 रुपियाँबाट खाजा र पानीको खर्च त्यसैबाट जुटाउनु पर्थ्यो। स्टार्टिङमा अढाई वर्ष काम गर्दाखेरि 2750 भएको थियो। यो लगभग 57-58 सालतिर कुरा हो।
त्यतिखेर यो पैसा भनेको त्यति थोरै हो कि ठिकै हो कि धेरै हो कि के हो?
त्यो बेलाको हिसाबले पैसा धेरै र थोरै भन्दा नि अब आवश्यकता ठुलो थियो। अब आवश्यकताको हिसाबले त्यो पैसा मेरो लागि ठुलै थियो त्यो बेलामा।
भनेको तपाईँले त्यो पैसा के गर्नुपर्ने, घरमा दिनुपर्ने?
मैले घरमा त्यो पैसा मैले बुवाको हातमा लगेर दिन्थेँ। केही 200-300 रुपियाँ मैले आफ्नो खाजाको लागि छुट्याउँथेँ, बाँकी पैसा चाहिँ घरमै बुवालाई नै सपोर्ट गर्नलाई दिन्थेँ मैले।
अनि तपाईँलाई चाहिँ त्यो काम गर्दा गर्दै तपाईँ अर्को फेरि टाइल पसलमा पनि छर्नु जानुभयो भनेर भन्नुभयो होइन, तपाईँले त्यो काम गर्दा गर्दै कुन समयमा आएर चाहिँ ओहो यसरी काम गरेर हुँदैन भन्ने किन लाग्यो, के भयो?
लगभग 65-64 सालतिर कुरा हो। त्यसबेला 64 लास्टमा मेरो बिहा भयो। अब त्यतिखेर मलाई कस्तो भयो भने मैले अफिसमा अलिअलि लोन पनि ल्याएको थिएँ बिहाको लागि भनेर, त्यो पैसा तिर्न मलाई एकदमै मुस्किल भयो। अनि अर्को कुरा के भने, अब मैले आफ्नो वाइफलाई पनि खर्च दिनुपर्ने, घरमा पनि खर्च दिनुपर्ने, दुईवटा कन्डिसनमा चाहिँ मलाई पैसा म्यानेज गर्न एकदम टफ कन्डिसन भयो। मैले सोचेँ अब म 10 वर्ष जागिर खाइसकेँ, लगभग 12,000 रुपियाँ मेरो स्यालेरी थियो त्यतिखेर, त्यो तलबले मैले म्यानेज गर्न सकिरहेको अवस्था थिएन। अब मैले कि त विदेश जानु पर्थ्यो एउटा विकल्पको रूपमा पैसा म्यानेज गर्नको लागि, कि त अर्को विकल्प भनेको मैले केही आफ्नो व्यापारै, आफ्नो केही आफ्नो पर्सनल व्यवसाय नै केही नगरिकन मेरो लाइफ चाहिँ योभन्दा बेटर मैले बनाउन सक्दिनँ भन्ने मेरो दिमागमा आयो। र सँगसँगै काम गर्ने साथी सहयात्री बलराम पोखरेलजी उहाँ पनि सँगै हुनुहुन्थ्यो, उहाँको पनि त्यही कन्डिसन थियो। उहाँ पनि अब गाउँले परिवेशबाट आउनुभएको, उहाँको पनि लाइफ स्ट्रगल चलिरहेको थियो। उहाँ मभन्दा पुरानो हुनुहुन्थ्यो, उहाँ पनि लगभग 16-17 वर्ष त्यहाँ काम गरिसकेको अवस्था थियो। हामी दुईजनाको कथा व्यथा एउटै थियो, र अब केही गरियो भने दुईजना मिलेर गरौँ भन्ने हाम्रो दुईजनाको चाहिँ सल्लाह भयो। त्यही सल्लाहले गर्दाखेरि चाहिँ र पैसाको अभावले गर्दाखेरि चाहिँ बिजनेस गर्ने सोच आयो, र त्यही सोचले गर्दा हामी खास बिजनेसमा आयौँ।
कति सालको कुरा हो?
लगभग हाम्रो प्लानिङ भयो लगभग 65 लास्टतिर भयो। 66 हामीले लगभग मार्केटिङको काम गऱ्यौँ। पहिला त सुरुमा हामीसँग अफिस पनि थिएन, झोलामा स्याम्पलहरू बोकेर हामी मान्छेको घर घर जान्थ्यौँ र सामानको लागि कन्भिन्स गर्थ्यौँ। अनि अब कति मान्छेले त झोले भनेर सामान पनि किन्नुहुन्नथ्यो हामीसँग, तैपनि अब हामीले आफ्नो धैर्यता गुमाएनौँ। हामी जुन कम्पनीमा काम गर्थ्यौँ त्यही कम्पनीमा आउने क्लाइन्टहरूकै सपोर्ट हो मेन त। उहाँहरूले सुरुमा हामीलाई धेरै ठुलो सपोर्ट गर्नुभयो, त्यो सपोर्ट उहाँहरूकै प्रेरणा र उहाँहरूकै सपोर्टको कारणले गर्दा सुरुमा हामीले 2-4 बिजनेस पायौँ। तर बिजनेस त पायौँ, अब हामीसँग चढ्ने साधन थिएन, त्यसपछि हामीसँग अफिस थिएन, मान्छेहरूले सामान त्यत्तिकै त किन्दैनन्। तपाईँहरूको अफिस कहाँ, तपाईँहरूको सोरुम कहाँ, तपाईँहरूलाई भेट्ने कहाँ त? सामान किनिसकेपछि भेट्नु त पऱ्यो। कुनै कम्प्लेन आयो तपाईँहरूले दिएको सामान बिग्रियो भने त्यसमा गएर हामीले त्यसको बिग्रिएको तपाईँहरूसँग सर्भिस कसरी लिने भन्ने कुराहरू आयो। त्यसपछि अब त्यही बेला मैले श्रीमतीलाई एउटा सानो व्यवसाय गर्ने एउटा सहकारीबाट लोन लिएको थिएँ, 25,000 रुपियाँ एउटा कस्मेटिकको लागि लोन लिएको थिएँ। अनि त्यो लोन लिने बेलामा एउटा सहकारी संस्थासँग चिन्जान भयो। त्यो चिन्जान भइसकेपछि अब त्यहाँ एउटा राम्रो रिलेसन थियो, मेरो दाइले नै चिनाइदिनु भएको थियो। अनि अब हामीलाई अफिस राख्न र व्यवसायलाई अगाडि बढाउनको लागि चाहिँ पैसाको खाँचो थियो। अब आफन्तहरू साथीभाइहरूसँग पैसाको कुरा गरियो, कहीँबाट सहयोग नभएपछि हामी सहकारी संस्थामा गयौँ र बाँकी फर्दर इकोनोमीको लागि चाहिँ हामीलाई सहकारी संस्थाले ब्याजमा सुरुमा 2 लाख रुपियाँ उपलब्ध गरायो। त्यही पैसा लिएर चाहिँ हामीले अब त्यसमा धितो राख्न नपर्ने त्यही पैसा लिएर चाहिँ हामीले एउटा बानेश्वरमा एक तलामाथि एउटा सानो रुम लियौँ। त्यही रुममा हामीले बजारबाट कलेक्सन गरेको स्याम्पलहरू राख्यौँ अनि त्यही पैसाले चाहिँ सामानहरू कलेक्सन किनेर चाहिँ जम्मा गऱ्यौँ र हामीलाई सामान देखाउने ठाउँ चाहिँ भयो। त्यति गरेपछि त्यसपछि अब ग्राहकहरू आउँथे, बस्ने कुर्सी र टेबल थिएन हामीसँग अनि त्यो नभएको अवस्थामा कुनै दिन ग्राहक र कुर्सी सँगै किनेर हामी अफिस पुग्यौँ अनि कुर्सी र ग्राहक सँगै आएको देखेर ग्राहकले हामीलाई अलिकति विश्वास गर्नु भएन, उहाँले सामान किन्नु भएन। अब तपाईँहरू सोरुम राख्नुहोस्, तपाईँहरू सामान किन्नलाई अलिक गाह्रो भयो, तपाईँहरूको अलिकति सोरुम भएन, डिस्प्ले भएन, पत्याउन सकिनँ है भन्ने कुरा आयो। केही ग्राहकहरूले पत्याउनु भएको थियो र हामी अफिससम्म राख्ने सक्ने भयौँ तर केही ग्राहकहरूको चाहिँ धेरै जसोको डिमान्ड चाहिँ तपाईँहरूले अब सोरुमै राख्नुपर्छ, तपाईँहरू यसरी चाहिँ तपाईँहरूसँग सामान किन्न गाह्रो हुन्छ, अब सामान घरको टाइल साइल बाथरुमको फिटिङ भनेको हामी नहेरी कसरी किन्ने त, डिस्प्ले नहेरी भन्ने कुरा आयो। त्यसपछि हामी सोरुमको प्रोसेसमा लाग्यौँ तर सोरुम बनाउन हामीसँग पैसा थिएन, तर पैसा नभए पनि बजारमा चाहिँ साथीभाइहरू अब डिजाइनर आर्किटेक्ट डिजाइनर साथीहरू इन्टेरियर डिजाइनर साथीहरू थिए, उनीहरूलाई चाहिँ हामीले के भन्यौँ भने तिमीहरू हाम्रो हामी ठाउँ खोज्छौँ सोरुम बनाइदिया हो, हामी कमाउँदै जान्छौँ पैसा तिर्दै जान्छौँ भन्ने शर्तमा उनीहरूलाई सोरुम बनाउन लगाइयो।
माने
उनीहरूले माने, 3 महिनाको टाइममा उनीहरूले सोरुम बनाउँदै गए। अब हामीसँग चढ्ने बाइक थिएन, त्यतिखेर बाइक किन्ने कन्डिसन पनि थिएन, कुनै दिन हामी बेकार व्यवसायमा आयो जाइरै खाएको ठिक भन्ने भयो। एउटा साथी क्यासिनो काम गर्नुहुन्थ्यो, उहाँको बाइक लिएर हामी दिनभरि चलाउँथ्यौँ काम गर्थ्यौँ अनि अब उहाँको क्यासिनोको जागिर भावनाले राति हुन्थ्यो, दिउँसोभरि बाइक खाली हुन्थ्यो, साँझ भएपछि फेरि उहाँलाई बाइक छोड्थ्यौँ, कुनै दिन उहाँलाई यस्तो अवस्था आयो कि उहाँलाई दिउँसो पनि बाइक चाहिने अवस्था भयो, त्यसपछि बाइक किन्ने कन्डिसन त आयो तर पैसा थिएन। त्यही बेलामा एउटा हाम्रो पुरानो फर्ममा काम गर्दाखेरिको साथी बाटोमा उहाँसँग भेट भयो, उहाँले चाहिँ कति पैसा चाहिन्छ म बाइक किन्नलाई तपाईँहरूलाई सहयोग गर्न तयार छु 1 हप्ताको लागि भन्नुभयो र उहाँसँगै पैसा लिएर हामीले मोटरसाइकल किन्यौँ। यता सोरुम हाम्रो बन्दै तयार हुँदै गयो, सोरुम तयार लगभग 3 महिना भएपछि हामी चाहिँ सोरुममा सिफ्ट भयौँ। त्यसपछि हाम्रो व्यवसायको यात्रा चाहिँ त्यहाँबाट एकदम राम्रोसँग सुरु चाहिँ त्यहाँबाट भयो।
जस्तो व्यवसाय गर्ने मान्छेहरू यसो कुराकानी गर्दाखेरिमा सुरुको 3-4 महिनामै तपाईँको जुन आशा र सपना बोकेर मान्छे छिर्छ, हिजोको कमाइ पनि गुमाएको, आफ्नो कमाइ पनि नसकेको, त्यसपछि पार्टनरहरू बिचमा पनि अलिकति मनमुन्डाबाट हुने फाटो हुने घटनाहरू बेला बेला सुनिन्छ, कुराहरू सुनिन्छ। तपाईँहरूको जीवनमा त्यो त्यस्तो परिवेशहरू आयो कि आएन?
समस्याहरू त धेरै आए तर के थियो भने हामी दुवैजनालाई यो राजधानी भनेको हामी गाउँबाट आएको मान्छेको लागि एउटा सही सपनाको सहर हो, यहाँ हामी केही गर्नुपर्छ भन्ने थियो। त्यही कारणले गर्दाखेरि अब हामी दुवैजना एउटै परिवेशबाट एउटै स्ट्रगल एउटै फिल्डबाट भनौँ न एउटै अफिसमा हामी लगभग 10-12 वर्ष एउटै अफिसमा काम गरेको कन्डिसन पनि थियो र हामीले एकअर्कालाई राम्रोसँग जान्ने बुझ्ने मौका पाएका थियौँ। र व्यापारमा कस्तो हुन्छ भने तपाईँ जहिले पनि इमान्दारिता भन्ने कुरा हुन्छ, तपाईँले बजारलाई कसरी ब्यालेन्स राख्ने, एकअर्का बिचमा चाहिँ पैसाको कारोबारलाई कसरी म्यानेज गर्ने, त्यसपछि गएर तपाईँले कस्टमरलाई कसरी कन्भिन्स गर्ने भन्ने कुराहरूमा चाहिँ तपाईँले राम्रोसँग ध्यान तपाईँ हामीले दिन सक्यौँ भने र सानोतिनोको लोभमा लालचमा चाहिँ हामी फसेनौँ। जस्तो आज 1 लाख रुपियाँ कमाइ भयो, त्यो 1 लाख मैले लिइहाल्ने मैले चलाइहाल्ने भन्ने कुराहरू चाहिँ सोचबाट मुक्त भयो र तपाईँले आफ्नो सोचलाई सफा गरेर अगाडि बढ्नु भने चाहिँ पार्टनरसिप बिजनेसमा समस्या आउँदैन। पार्टनरसिप बिजनेस धेरै अगाडि जाने चान्स हुन्छ किनभने एक्लै मान्छे कोही पनि सक्सेस हुनलाई गाह्रो हुन्छ। पार्टनरसिप बिजनेसमा चाहिँ एकको कमजोरी अर्कोलाई थाहा हुन्छ, त्यो कमजोरी एकअर्काको कमजोरीलाई हामीले पहिलाएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो सोच थियो र त्यही सोचलाई नै हामीले निरन्तरता दिएर अगाडि बढ्यौँ। यस्तो हो, हामी दुईजना एकअर्काको फिल्डमा ट्यालेन्ट थियौँ। मेरो म चाहिँ सोरुममा र सेल्समा पहिला पनि अफिसमा काम गरेको, मेरो साथी चाहिँ उहाँ चाहिँ मार्केटिङको फिल्डमा अगाडि हुनुहुन्थ्यो, उहाँलाई बाहिर मार्केटमा कसरी चाहिँ कस्टमरलाई कन्भिन्स गर्ने बजारमा कलेक्सन कसरी गर्ने र बाहिर बजार फिल्डमा गएर कसरी कस्टमरलाई कन्भिन्स गर्ने भन्ने थियो भने मलाई चाहिँ पसलको म्यानेजमेन्ट कसरी गर्ने एकाउन्ट सेक्टरदेखि लिएर पसलमा आएको ग्राहकलाई कुन हिसाबले डिल गर्ने पार्टीहरूलाई पेमेन्ट कुन हिसाबले गर्ने भन्ने मलाई त्यो नलेज थियो. हामीले दुईजनाको नलेजलाई आजसम्म पनि निरन्तरता दिएका छौँ. दुईजनाले एकअर्काले जानेको काम हामीले गरेका छौँ. उहाँले डिल गरेको क्लाइन्ट उहाँले आफ्नो तरिकाले डिल गर्नुहुन्छ, आफ्नो तरिकाले ट्याकल गर्नुहुन्छ, मैले पनि त्यही तरिकाले नै गर्छु र हामी एकअर्काको कामलाई चाहिँ आफ्नै काम हो भन्ने सम्झेर हामीले गरेका छौँ. उहाँले चाहिँ धेरै कस्टमर डिल गर्नुभयो, उहाँले धेरै रिलेसन बनाउनु भयो, मैले धेरै रिलेसन बनाउनु पर्छ भन्ने सोचबाट हामी मुक्त छौँ. त्यो सोच भयो भने हामी दुवैजना अगाडि बढ्न सक्दैनौँ. हामी अगाडि बढ्नको लागि एउटा समान सोच लिएर बढ्नुपर्ने अवस्था छ किनभने हामी त्यही ब्याकग्राउन्डबाट आएको मान्छे, हामीसँग आफ्नो पुँजी थिएन, हामीलाई चाहिँ ठुलो सहयोग थिएन, अब ब्याङ्कले पनि हामीलाई पत्याउने हामीसँग त्यस्तो कुनै हामीसँग प्रोपर्टी थिएन, हामी जिरो लेभलबाट आएको मान्छे, त्यही हिसाबले नै चल्नुपर्छ, एकदम इमान्दारिताको हिसाबले चल्नुपर्छ भन्ने हाम्रो दिमागमा थियो. हामी त्यही हिसाबले चल्यौँ.
अनि जस्तो तपाईँले अब लगानी गर्ने भनेको आफूमा त अलिक अलिक चाहिँ पैसा आफूसँग छैन, पुँजी पनि छैन, झ्याप्प पैसा लिएर चाहिँ अब 15-16% 17-18% कति पर्सेन्ट होला, ब्याज पनि तिर्नुपर्छ, डुबिन्छ कि भन्ने डरले कहिलेकाहीँ त तर्साउँदैन कि हुँदो रहेछ सुरु सुरु
होइन तर्सा नतर्साएको होइन. हामी एउटा पिरियडमा गएपछि लगभग चार बिजनेस गरेको 4 वर्षको पिरियडमा हामी एकचोटि ठुलो लोनमा फसेका थियौँ तर त्यो अवस्थामा हामीले आफ्नो धैर्यतालाई गुमाएनौँ, हामी फेरि अगाडि बढ्न सक्छौँ भन्ने थियो. हामीले चाहिँ एउटा इन्डियन एउटा महँगो ब्रान्डको टाइल मगाएको थियौँ, त्यो टाइल चाहिँ हामीले बजारमा बेच्नलाई हामीलाई निकै गाह्रो भयो, ल्याएको भन्दा पनि कममा हामीले बजारमा सामान बेचेर चाहिँ आफ्नो पैसा निकाल्न पर्ने कन्डिसन भयो. तर त्यो कन्डिसनमा पनि हामीले आफ्नो धैर्यतालाई गुमाएनौँ. मान्छेले जहिले पनि आफूलाई कमजोर महसुस नगरिकन एकदम धैर्यवान भएर अगाडि बढ्यो भने र आफ्नो कमी कमजोरीहरूलाई चाहिँ आफ्नो कमजोरी के हो त, किन हामी सक्सेस भएनौँ, के कारणले गर्दा चाहिँ हामी पछाडि परिरहेछौँ भन्ने कुराहरूलाई चाहिँ ध्यान दिएर अगाडि बढ्यो भने सकिँदो रहेछ. इमान्दारिता अनि तपाईँको आफूप्रतिको विश्वास र बजारका ग्राहकहरूको सपोर्ट, उहाँहरूको सपोर्ट र प्रेरणाले हामीले त्यो समयलाई पार गऱ्यौँ र तिर्यौँ. हामीले त्यतिखेर हामी ठुलै लोनमा थियौँ, 40-50 लाख रुपियाँ लोन थियो हाम्रो, त्यो लोनलाई पनि हामीले पार गऱ्यौँ, बिस्तारै तिरौँ, अलिकति ब्याज बढी लाग्यो तर हाम्रो बिजनेस चाहिँ झन् बढ्दै गयो. त्यो अब बढेको बिजनेसले गर्दाखेरि अहिले जति कमाइन्थ्यो त्योभन्दा कम कमाइयो किनभने त्यो बेलाको कन्डिसनले गर्दा अलिकति झड्का चाहिँ लाग्यो. तैपनि ठिकै छ, अब हामी त्यो समय पार गरेर चाहिँ अहिले आफ्नो खुट्टामा उभिनिसक्ने भएका छौँ, अब त्यही नै ठुलो कुरा हो.
अब कति चिजहरू जस्तो तपाईँको चाहिँ के अरे तपाईँले चाहिँ पैसाहरू त तपाईँले पनि कमाएको पैसा झन् हाल्दै जानुभयो अनि बढाउँदै गयो नि त, अनि अब के को आधारमा तपाईँले त्यो निर्णय लिनुभयो, जस्तो कमाएको पैसा जोगाउने कि थप बढाउने कि भन्ने निर्णय चाहिँ आफूमा त्यो निर्णय लिन चाहिँ तपाईँलाई के कुराले सहयोग गर्यो, के को आधारमा तपाईँ त्यो निर्णय लिनुहुन्छ?
होइन, यस्तो हाम्रो नेपालीहरूको चाहिँ के छ भने छिटै कमाऊ छिटै धनी बनाऊ भन्ने सोच छ र प्रायः हाम्रो नेपाली दाजुभाइहरू चाहिँ बिजनेस गर्ने बित्तिकै धेरै कमाइ हुनुपर्छ, तुरुन्तै कमाइ हुनुपर्छ, तुरुन्तै रिजल्ट आउनुपर्छ भन्ने सोच हाम्रो दाजुभाइहरूमा छ. हामीलाई चाहिँ कस्तो भने ढिला गरौँ तर हाम्रो बिजनेस दिगो होस्, निरन्तर हाम्रो मार्केटमा एउटा नाम बनोस्, हामीले यो मार्केटमा आफू इस्टाब्लिस भएर देखाउन सकौँ, पैसा ढिला कमाइ होस्, एउटा ठुलो फन्ड बनोस् भन्ने हाम्रो सोच थियो. अब हामीले तुरुन्तै कमाएर तुरुन्तै गरेको भए पनि धेरै चिजहरू आज हाम्रो अझै राम्रो पनि हुनसक्छ होला एक प्रकारले सोच्दाखेरि, र त्यो गर्दाखेरि हाम्रो बिजनेस छिटै कोल्याप्स हुने पनि चान्स थियो. बिजनेस तपाईँ यदि राम्रोसँग रन गर्न चाहनुहुन्छ भने पुँजी सबैभन्दा ठुलो कुरा हो, तपाईँ स्टक म्याक्सिमम् हुनुपर्छ. स्टकको लागि तपाईँले कमाएको पैसालाई बिजनेसमा हाल्दै जाने, एउटा टाइमसम्म तपाईँले त्यो पैसालाई निकाल्नै सक्नुहुन्न, एउटा टाइम अफ पिरियडसम्म त्यो पैसा हाल्दाखेरि तपाईँको बिजनेस दिगो हुन्छ, त्यसले तपाईँलाई स्ट्रङ बनाउँदै लान्छ. त्यही सोचले नै त्यही सोचको कारणले गर्दाखेरि नै हामी स्ट्रङ बन्नुपर्छ, हामीले चाहिँ मार्केटमा जम्नुपर्छ, मार्केटमा अरूसँग पनि कम्पिटिसन गर्न सक्नुपर्छ भन्ने भावनाले गर्दाखेरि चाहिँ हामीले त्यो पैसालाई जति कमायौँ त्यस सबैलाई एउटा सामान्य घर खर्च, हाम्रो केटाकेटीको पढाइ, दुईजनाको केटाकेटीको परिवारको लागि जाने न्यूनतम एउटा खर्च, हामीले एउटा स्ट्यान्डर्ड खर्च पनि गरेनौँ हाम्रो लाइफमा, हामीले स्ट्यान्डर्ड खर्च नै गऱ्यौँ, न्यूनतम आवश्यकताका चिजहरू मात्रै गरेर बाँकी हामीले यही बिजनेसलाई नै प्रमोट गर्ने हिसाबले अगाडि बढ्यौँ.
अहिले तपाईँको बिजनेस कत्रो छ, त्यसको भोल्युम कत्रो छ, त्यसको बारेमा
बताउनु. अब आजको डेटमा हामीले अब मार्केट खोज्न पर्ने कन्डिसन हाम्रो छैन, अब हाम्रो चाहिँ ग्राहकको सर्कल धेरै ठुलो छ. अब दुवैजना हामी काठमाडौँमा चाहिँ खाली हात आएको मान्छे भनौँ न, अब अहिले दुवैजनासँग हाम्रो काठमाडौँमा बस्ने बास हामी दुवैजनाले चाहिँ आफ्नो बासको व्यवस्था गरिसकेका छौँ। हाम्रो केटाकेटीहरू राम्रै स्कुलमा पढ्छौँ पढ्छन् होइन, अब आर्थिक स्थिति राम्रै छ, बिजनेस पनि पहिलाको रेसियोमा कुनै दिन हामीले 2 लाखबाट सुरु गरे बिजनेस अब अहिले सालमा 5-6 करोडसम्मको हामीले ट्रान्जेक्सन गर्छौँ होइन। त्यो हिसाबले ग्राहकले पनि हामीलाई विश्वास गर्ने लेभल पहिलाको भन्दा बढाएको छ। अब अहिले हाम्रो पसल पनि ठुलो छ, निकट भविष्यमा फेरि यही पसललाई हामी रिनोभेट गरेर ठुलो बनाउँदैछौँ। अझै बिजनेसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर चाहिँ प्लानिङहरू गर्दैछौँ, ब्याङ्कसम्म पनि कुरा भइरहेछ।
अब तपाईँलाई अलिकति तपाईँले आफ्नो योजनाको बारेमा पनि कुराकानी गर्नुभयो होइन, तपाईँ अलिकति न्यु कमर मान्छेहरूलाई चाहिँ बिजनेसमा आउन चाहने हुन्छ नि, आफै केही गरौँ भनेर चाहने मान्छेहरूलाई तपाईँको जीवनको सिकाइ केही बताउनु पऱ्यो भने तपाईँले भन्ने के हुन्छ?
मेरो विचारमा चाहिँ अब आजको युवा पिँढीहरू चाहिँ पढाइ सकिने बित्तिकै अस्ट्रेलिया, युरोप अथवा सामान्य लेभलको मान्छेहरू कतार, साउदी अरब नै जानुपर्छ भन्ने सोच छ। अब हामीसँग नेपालमा पैसा कमाउने धेरै स्रोत र साधनहरू छन्, त्यसको लागि चाहिँ उहाँहरूले पहिला चाहिँ यही सङ्घर्ष गरेर त्यो स्रोत साधनहरूलाई चिन्नुभयो र आफ्नै देशमा केही गर्न सक्नुभयो भने चाहिँ नेपालमा गर्न सक्ने कुराहरू धेरै छन्। हामीले 20-50 हजार कमाउनुको लागि महिनाको 1-1.5 लाख रुपियाँ कमाउनुको लागि विदेश जानु पर्दैन, तर त्यसको लागि के हुन्छ भने प्यास, एकदम धैर्यता भन्ने कुरो हुनुपर्छ कि। अब काम गरिसकेपछि एकैचोटि हामी छिट्टै रिजल्ट चाहन्छौँ, छिट्टै रिजल्ट नखोज्नुहोस्, केही समय यहीँ सङ्घर्ष गर्नुहोस्, केही समय सानो काम गरेर हेर्नुहोस्। तपाईँले मास्टर गर्नुभएको छ के छ, तपाईँले पोछा लाउनु पनि हुन्छ, कसैका सेल्सम्यानको काम गर्दा पनि हुन्छ, तपाईँले कसैको अगाडि झुक्दा पनि हुन्छ। आजको त्यो झुकाइले भोलि तपाईँ एउटा राम्रो मान्छे, राम्रो बिजनेसम्यान बन्न सक्नुहुन्छ। त्यस कारणले गर्दा तपाईँले चाहिँ सानै कामलाई चाहिँ सबैभन्दा इम्पोर्टेन्स कामलाई दिएर, कामलाई एकदम ठुलो प्रायोरिटी दिएर चाहिँ सानो काम भयो भने हात हाल्नुहोस्, आफ्नै काम गर्नुहोस्। सानो किराना किन्न, नाग्लोको व्यापार किन नहोस्, झोलामा सामान बोकेर हिँडेर व्यापार किन नगर्ने, सबै चिजहरू ट्राई गर्नुहोस्। त्यो गर्नुभयो भने नेपालमै सबै कुरा छ, तपाईँहरूले चाहेको कुरा सबै यहीँ छ। पैसा कमाएर नेपालमै हामीले एउटा अमेरिकी लाइफ स्टाइल यहाँ बिताउन सक्छौँ, तपाईँहरूले विदेश जानै पर्दैन। मेन कुरा तपाईँहरूले छिटो रिजल्ट नखोज्नुहोस्, एकदम धैर्यवान भएर अगाडि बढ्नुहोस्। इमान्दारिता, मेहनत, परिश्रम, यी चिजहरूलाई साथमा लिएर हिँड्नुभयो भने, र विश्वास, तपाईँले बजारलाई विश्वास दिलाउनु पऱ्यो, पैसाको परिचालन सही ढङ्गले गर्नु पऱ्यो। त्यो गर्न सकियो भने चाहिँ हामीले नेपालमै सबै चिज गर्न सक्छौँ। हामी यत्रो 11 वर्षदेखि बिजनेसमा छौँ, हामी पछाडि फर्केर हेरेका छैन, हामीले आफ्नो पैसाको परिचालन बजारमा एउटा गुडविल राम्रो बनाएका छौँ। त्यो हिसाबले हामीले सोचेअनुसारको लाइफ छ। हरेक नेपालीले यहाँ बसेर, आफ्नै देशमा बसेर सबै चिज गर्न सक्छ। अब इन्डियनहरू आएर, विदेशीहरू आएर नि त हाम्रो देशमा काम गरिरहेछन्, उनीहरूले बिजनेस गरिरहेछन्, उनीहरू सक्सेस छन् भने हामी किन विदेश जाने पैसाको लागि? सबै चिज यहीँ गर्न सकिन्छ भन्ने छ मेरो चाहिँ विचारमा।
अञ्जन थापा र हेमराज लम्सालसँगका कुरा प्रष्ट छन्। लगनशील भएर निरन्तर काम गर्ने भने आम्दानीका लागि विदेश जान पर्दैन भन्ने सन्देश। राजन पराजुलीलाई यी दुई कुराकानीका लागि धेरै धेरै धन्यवाद। पैसाका कुरा पडकास्टको यो अङ्क सकियो। अर्को पैसाका कुरा पडकास्टमा हाम्रो दैनिक खानपिन व्यवहार, यसले अर्थव्यवस्थापनमा पार्ने असरका बारेमा कुराकानी लिएर आउनेछु। पैसाका कुरा सेयरकास्ट इनिसिएटिभ नेपालले उत्पादन र वितरण गर्छ। सेयरकास्टले गर्ने कामका बारेमा sharecast.org.np पढ्न र हेर्न सक्नुहुन्छ। अन्त्यसम्म सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम मन पर्यो भने अरूलाई पनि सुन्न भन्न या सोसल मिडियामा सेयर गर्न सक्नुहुन्छ। पैसाका कुरा पडकास्ट फुर्सद निकालेर नियमित सुन्न सब्स्क्राइब गर्न सक्नुहुन्छ। यो पडकास्ट शुभयात्रा, हाम्रो पात्रो र नेपाली पडकास्ट मोबाइल एपबाट र आइट्युन्समा पैसाका कुरा नेपालीमा सर्च गरेर सुन्न सकिन्छ। त्यसै गरी हाम्रो सेयरकास्टको वेबसाइटबाट पनि सुन्न सकिन्छ। हस्त आजलाई उत्पादन सहकर्मी प्रकाश लामिछाने र भूमिराज चापागाईसँगै म प्रस्तुता तथा उत्पादक मधु आचार्यलाई पनि बिदा दिनुहोस्। नमस्कार, अब हामी अर्को कार्यक्रममा भेटौँला।